यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने। राजनीतिक दलहरू आन्तरिक तथा अन्तरपार्टी छलफलमा व्यस्त। संवैधानिक आयोगहरूको रिक्त पदमा नियुक्तिको सिफारिश गर्ने आज बसेको संवैधानिक परिषद बैठकको निर्णय। कोरोना संक्रमणले पछिल्लो पटक थप 25 जनाको मृत्यु। स्वास्थ्य मन्त्रालयको सिफारिश बिना अक्सिजन सिलिण्डर बिक्री वितरण नगर्न सबैलाई अनुरोध। र पाक अफगानिस्तानको राजधानी काबुलमा विद्यालय नजिकै भएको विस्फोटमा 50 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएपछि राजनैतिक दलहरू आन्तरिक तथा अन्य दलहरूसँगको छलफलमा व्यस्त देखिएका छन्। यसै क्रममा जनता समाजवादी पार्टीका नेताहरू अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज बिहान नेपाली कंग्रेसका सभापति शेरबहादुर देवसँग बुढालीनकण्ठस्थित देव निवासमा पुगेर भेटवार्ता गर्नुभएको छ। कंग्रेस सभापतिसँगको वार्तामा अध्यक्ष ठाकुर र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव ल्याउने बारेमा पार्टीमा कुनै निर्णय भइ नसकेको जानकारी गराएको जनता सद्भावना पार्टीका एक नेताले बताउनुभयो। उहाँका अनुसार जसपाका नेताहरू ठाकुर र महतोले आफ्नो पार्टीले कुनै निर्णय गरि नसकेकोले उपेन्द्र यादव समूहले प्रचार गरे जस्तो अवस्था नरहेकोले भ्रममा नपर्न कंग्रेस सभापति देवालाई जानकारी गराउनु भएको थियो। कंग्रेस सभापति देवसँगको भेटपछि जसपाका नेताहरू ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टै छलफल गर्नुभएको थियो। संवैधानिक परिषदको आज बसेको बैठकले लोकसेवा आयोग लगायत संवैधानिक आयोगहरूमा रिक्त पदहरूमा विभिन्न व्यक्तिहरूको नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको परिषदको बैठकले संवैधानिक आयोगका रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय भएको परिषदका सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद थिमिल सिन्हाले रेडियो नेपाललाई जानकारी दिनुभयो। परिषदको बैठकमा प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल सेना उपस्थित हुनुहुन्थ्यो भने प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित हुनुभएन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका 40 सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो। यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो तर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि उक्त प्रस्ताव अलपत्र परेको थियो। राजीनामापछि बहुमत दलका आधारमा पुनः मुख्यमन्त्री बनेर मन्त्रीमण्डल गठन भइसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस 2078 अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आज अपराह ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण, सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको सिफारिश बिना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले कोविड 19 संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिश बिना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो। यसैबीच सरकारले अक्सिजनको अभाव हुन नदिनका लागि चीन सरकारबाट 20,000 खाली अक्सिजन सिलिण्डर ल्याउन लागेको छ। पहिलो चरणमा 400 खाली अक्सिजन सिलिण्डर ल्याउन यही वैशाख 27 गते नेपाल वायु सेवा निगमको वाइट बाडी जहाज चीन जाँदैछ। नेपालमा अहिले अक्सिजन सिलिण्डरको संख्या 6,288 रहेको छ। दैनिक 1,411 लिटर खपत भइरहेको जनाइएको छ। कोरोना संक्रमणले पछिल्लो पटक मुलुकभर थप 25 जनाको मृत्यु भएको छ। सो क्रममा बाँकेका अस्पतालमा उपचाररत थप 8 जना संक्रमितको गैराती मृत्यु भएको छ। त्यसै गरी कोरोना संक्रमणबाट मोरङका 2 शिक्षण अस्पतालमा गरी थप 9 जनाको मृत्यु भएको छ। कैलालीको टीकापुर अस्पतालमा पनि कोरोनाको लक्षण देखिएका 6 जनाको मृत्यु भएको छ। टीकापुर अस्पतालले दिएको जानकारी अनुसार हिजो साँझदेखि आज मध्याह 12 बजेसम्म 6 जनाको मृत्यु भएको हो। यसैगरी दैलेखमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। विराटनगर स्थित नोबल शिक्षण अस्पतालमा पनि उपचाररत सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। गुल्मीको मदानी गाउँपालिकाले सञ्चालन गरेको कोविड 19 विशेष अस्पतालमा उपचाररत 7 वर्षीय बालक कोरोना संक्रमण मुक्त भएका छन्। ज्वरो आउने तथा श्वास प्रश्वासमा समस्या आएपछि उनलाई वैशाख 20 गते अस्पताल भर्ना गरिएको थियो। पाल्पामा पछिल्लो 24 घण्टामा थप 23 जना कोरोना संक्रमण मुक्त भएका छन्। विभिन्न अस्पतालमा उपचार गराइरहेका र होम आइसोलेसनमा रहेका 4 जना महिला र 19 जना पुरूष संक्रमण मुक्त भएका हुन्। सल्यानमा कोरोना संक्रमण बढ़ेसँगै मृत्युदर पनि बढ़न थालेपछि शव व्यवस्थापनमा चुनौती थपिएको छ। जिल्लामा एउटा पनि शव वाहन नहुँदा कोरोना संक्रमितको शव समेत व्यवस्थापन गर्न कठिनाई भएको हो। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
पनि शव वाहन नहुँदा संक्रमणबाट मृत्यु भएका मानिसको लास बोक्ने साधनको अभाव रहेको छ। जेन 3 शारदा नगरपालिकाले उपलब्ध गराएको टिप्परमा हालेर शव व्यवस्थापन गरे पनि गाड्ने र जलाउने कार्यमा समेत अवरोध हुन थालेपछि झनै समस्या बल्झिएको छ। कुनै विकल्प नभएपछि कोरोना संक्रमितको शव अस्पताल नजिकै गाड्नुपर्ने अवस्था आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रेखा राम पुलले बताउनुभयो।
शव लिएर जानलाई शव वाहन छैन, हामीसँग स्थानीय नगरपालिकासँग सहयोग मागेर टिपरमा हालेर लिएर जाने गरिरहेका छौं। अन्य स्थानीय तहहरूले पनि आफ्नो पालिकाभित्रको मान्छेहरूको मृत्यु भयो भने त्यो सब लिएर जानको लागि व्यवस्थापन गरिदिनु भएदेखि सहज हुन्थ्यो। त्यसको व्यवस्थापन समयमा नहुँदाखेरि त्यो सबबाट दुर्गन्ध आएर अन्य बिरामीहरूलाई पनि एकदमै झन्झट भएको छ।
कोरोना संक्रमणबाट मृत्यु भएका सबहरूको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ, तर नेपाली सेनासँग न त सब वाहन नै छ न त अन्य कुनै साधन नै। अहिले जसोतसो ओसार्न टिप्परको प्रयोग गरिएको छ। सब वाहन नहुँदा टिप्परलाई सब वाहन बनाएर सब व्यवस्थापन गर्दै आइरहेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीको भनाइ छ।
व्यक्तिहरूको सब व्यवस्थापनको लागि हामीलाई समस्या परेको छ। सब वाहन नभएको कारणले अहिले शारदा नगरपालिकासित रहेको एउटा टिप्पर छ, टिप्परबाटै सब उठाउने र व्यवस्थापन गर्ने कार्य भएको छ। सब वाहन नहुँदा सिङ्गो जिल्लालाई, नगरपालिकालाई, अस्पताललाई, सेनालाई जसले व्यवस्थापन गर्ने हो उसलाई चाहिँ सबैलाई कठिनाई
सल्यानमा शनिबारसम्म 10 जनाको कोरोनाबाट नै मृत्यु भइसकेको छ भने झण्डै 400 बढी संक्रमित रहेका छन्। मृत्यु दर बढेपछि जिल्ला कोविड व्यवस्थापन समितिको बैठकले सब व्यवस्थापनको लागि स्थानीय तहले नै जिम्मा लिने निर्णय गरेको छ, तर स्थानीय तहहरूले भने सब व्यवस्थापन प्रति कुनै चासो देखाएको पाइँदैन। दीपक शर्मा, सल्यान।
झापाको बिर्तामोड़ स्थित बीएनसी अस्पतालले कोविड 19का बिरामीलाई उपचार गर्न आजदेखि थप 200 शैया सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमण बढ़दै गएपछि बागलुङका स्थानीय तहले अक्सिजन सहितका आइसोलेसन कक्ष र अस्थायी कोविड अस्पताल तयार गर्न थालेका छन्। जिल्लामा 200 भन्दा धेरै सक्रिय संक्रमित भएपछि स्थानीय तहले आफ्नो तर्फबाट तयारी थालेका हुन्। दोस्रो लहरको कोरोना संक्रमण बढ़ेसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि बझाङका स्थानीय तहले सक्रियता बढ़ाएका छन्। कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिन नदिन स्थानीय तहले एक आपसमा समन्वय गरी अस्पतालमा शैया थप गर्ने, आइसोलेसन वार्ड निर्माण गर्ने लगायतका कार्य गरिरहेका छन्। बझाङबाट संवाददाता जगदीश रोकायो।
जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी,
जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिल्ला स्थित 12 पालिका समन्वय गरेर अस्पतालको सेवालाई विस्तार गर्ने, आइसोलेसन बेडहरू थप गर्ने, अक्सिजनको थप व्यवस्थापन गर्ने लगायतका कार्यहरू गरिराखेको अवस्था छ भने, त्यसै गरी पालिकाहरूमा सबैलाई कम्तीमा 20 बेडको आइसोलेसन सेन्टर स्थापना गरेर सेवा सञ्चालन गर्नु भनेर निर्देशन दिइसकेको छ र त्यसै गरी संक्रमणलाई फैलन नदिन 5 दिन भयो निषेधाज्ञा गयो।
उहाँ जस्तै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशी अहिलेको अवस्था बारे जानकारी गराउँदै,
983 जनाको जम्मा जाँच गर्दा 264 जना एन्टिजेन पोजिटिभ छन्।
कोरोना संक्रमितहरूको उपचारको अवस्था र समस्या बारे बताउँदै जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडा,
अक्सिजन प्लान्ट जडान गर्ने खरिद प्रक्रियामा छौं। अस्पतालमा कोविड 19को लागि आइसोलेसन बेडहरूको संख्या थप्ने तयारीमा छौं। 39 अक्सिजन सिलिण्डरहरू छन् र 25 अक्सिजन कन्सन्ट्रेटरहरू छन्। त्यहाँ हामीलाई भेन्टिलेटर चलाउन सक्ने अब खालको दक्ष जनशक्ति चिकित्सक पठाएर सहयोग गरिदिनु हुन हामी स्वास्थ्य जनसंख्या मन्त्रालयमा पनि अनुरोध गरेका छौँ र प्रदेशमा सामाजिक विकास मन्त्रालय धनगढीमा पनि अनुरोध गरेका छौँ।
कोरोना भाइरसको संक्रमण समुदायमा फैलिँदै गएको हुँदा यसको रोकथाम नियन्त्रण उपचारका लागि सबै सरकारवाला पक्षहरूले आफ्नो ठाउँबाट सक्रियतापूर्वक लाग्नुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल बझाङ।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकी समाचारमा अन्तर्राष्ट्रिय प्रसंग। अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा 50 जनाको मृत्यु हुनका साथै 100 जना भन्दा बढ़ी घाइते भएका छन्। एउटा माध्यमिक विद्यालय नजिकै भएको सो विस्फोटका बेला विद्यार्थीहरू विद्यालयबाट निक्लँदै गरेका र विस्फोटपछि घटनास्थलमा स्कूलका झोलाहरू यत्रतत्र छरिएको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पीड़ितहरूमा धेरै केटीहरू रहेको अफगानी शिक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन्। प्राय सधैँ सुन्नी मुसलमानहरूको आक्रमणको तारो बन्दै आएको ड्यास ई बार्सी क्षेत्रमा भएको सो विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर सरकारले तालिबानीहरूलाई आक्रमणको दोष लगाएको छ। तालिबानीहरूले भने अस्वीकार गरेका छन्। चीनले प्रक्षेपण गरेको रकेटका अवशेषहरू पृथ्वीमा झर्ने क्रममा हिन्द महासागरमा टुक्रा टुक्रा भई झरेको चीनले जनाएको छ। अन्तरिक्षमा पुगेर झर्ने क्रममा पृथ्वीको कक्षमा प्रवेश गर्न साथ नष्ट भई झरेको चीनिया संचार माध्यमहरूले जनाएका छन्। पश्चिमी मालदिप्सको समुद्रमा ती अवशेषहरू झरेका थिए। अमेरिका र युरोपेली निकायहरूले सो रकेटको भग्नावशेषहरू अनियन्त्रित रूपमा झर्न लागेको भन्दै नजिकबाट निहालिरहेको बताएका थिए। जेरूसलममा इजरायली प्रहरी र प्यालेस्टिनीहरूबीच भएको पछिल्लो भिडन्तमा करिब 100 प्यालेस्टिनी घाइते भएका छन्। झडपमा एकजना प्रहरी अधिकृत पनि घाइते भएका छन्। जेरूसलमको पुरानो शहर स्थित दमास्कस गेटमा प्यालेस्टिनीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले पनि रबरको गोली हानेको थियो। र कोरोना भाइरसबाट संक्रमित र संक्रमण निको भइसकेकाहरूमा विरलै प्रकारको ब्ल्याक फंगस समस्या देखिएको भारतका चिकित्सकहरूले बताएका छन्। 3 हप्ता अघि कोरोना संक्रमण निको भएकी एकजना 25 वर्षीय युवती सो समस्याले गर्दा आँखा नदेख्ने भएकी र उनको आँखा शल्यक्रिया गरी झिक्नु परेको चिकित्सकहरूले बताएका छन्। कोरोना भाइरसबाट संक्रमित भएकाहरूलाई एक प्रकारको फंगस संक्रमणले नाक कान र आँखामा तुरन्त असर गरी बिरामीको ज्यानै जान सक्ने भारतका कोरोना संक्रमितहरूमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने। राजनीतिक दलहरू आन्तरिक तथा अन्तरपार्टी छलफलमा व्यस्त। संवैधानिक आयोगहरूको रिक्त पदमा नियुक्तिको सिफारिश गर्ने आज बसेको संवैधानिक परिषद बैठकको निर्णय। कोरोना संक्रमणले पछिल्लो पटक थप 25 जनाको मृत्यु। स्वास्थ्य मन्त्रालयको सिफारिश बिना अक्सिजन सिलिण्डर बिक्री वितरण नगर्न सबैलाई अनुरोध। र अफगानिस्तानको राजधानी काबुलमा विद्यालय नजिकै भएको विस्फोटमा 50 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।